नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल कार्तिक महिनाको 4 गते शनिबार, आश्विन शुक्ल सप्तमी, तदनुसार अक्टोबर 21 तारीक सन् 2023, नेपाल सम्बत 1143। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। विशेष अदालत नियमावली मुद्दा दर्तासँगै कार्यतालिका बन्ने शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। अदालत स्थापनाको ऐन कार्यान्वयनमा आएको 21 वर्षपछि विशेष अदालतले नियमावली पाएको छ। 2059 असारदेखि ऐन कार्यान्वयनमा आए पनि ऐनले तोकेको विषय समेटेर बनाउनुपर्ने नियमावली 21 वर्षपछि जारी भएको हो। मन्त्री परिषदले नियमावली स्वीकृत गरेसँगै असोज 25 गते नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ। नियमावलीले अदालत व्यवस्थापन, पेशी व्यवस्थापन, पूर्ण बैठक, कर्मचारीको उत्तरदायित्व र जवाफदेहिता लगायतका विषय समेटिएका छन्। नियमावलीले मुद्दाको कार्यतालिकाको प्रस्ताव गरेको छ। मुद्दा दर्तादेखि फर्सेउटसम्मको कार्यतालिका मुद्दा पिच्छे फरक बनाउनुपर्नेछ। कार्यतालिका अनुसार काम सम्पन्न हुन नसकेमा कारणसहित संशोधन गर्ने व्यवस्था नियमावलीमा छ। यसरी तयार हुने कार्यतालिका मुद्दाको पक्षलाई पनि उपलब्ध गराउनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ। विशेष अदालत नियमावली मुद्दा दर्तासँगै कार्यतालिका बन्ने गोर्खापत्रको मुख्य खबरको शीर्षक हो यो। महासचिव गुटरेसलाई राजकीय सुरक्षा शीर्षकमा नागरिकले प्रमुख समाचार बनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणका बेला उच्च सुरक्षा व्यवस्था मिलाइने भएको छ। जिल्ला सुरक्षा समिति काठमाण्डौको हिजो बसेको बैठकले त्यसका लागि अहिलेदेखि नै उच्च सुरक्षा सतर्कता अप्नाउने निर्णय गरेको छ। बैठकमा प्रस्तुत सुरक्षा योजनामाथि छलफल गर्दै अहिलेदेखि नै उच्च सतर्कता अप्नाउने निर्णय भएको हो। महासचिव गुटरेस नेपालको 4 दिने भ्रमणका लागि कार्तिक 12 अक्टोबर 29 नेपाल आउने तय भएको छ। यसै विषयलाई लिएर काठमाण्डु जिल्ला प्रशासनले सुरक्षा समितिको बैठक राखेको हो। बैठकमा नेपाली सेना, जिल्ला प्रहरी परिसर काठमाण्डु, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी हुनुहुन्थ्यो। बैठकले केन्द्रीय सुरक्षा समितिलाई पनि काठमाण्डुको सुरक्षा अवस्थाबारे जानकारी गराएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेका कारण सुरक्षा समितिले राजकीय सम्मानको सुरक्षा योजना बनाएको छ। भीभीआईपीको सुरक्षामा उच्चतम विधि अप्नाइनेछ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुका एक अधिकारीले भन्नुभयो, जिल्ला सुरक्षा समितिले गुटरेसलाई राजकीय सम्मान सहितको सुरक्षा प्रदान गर्न सिफारिश गरेको छ। जिल्ला सुरक्षा समितिले यसअघि नै तयार पारेको सुरक्षा योजना केही परिमार्जन सहित पास गरेको छ। गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघका महासचिव को नेपाल भ्रमणका बेला मिलाइने सुरक्षा प्रबन्धबारे जिल्ला सुरक्षा समितिलाई योजना बनाउन निर्देशन दिएको थियो। हामीले निर्देशन अनुसार सुरक्षा समितिको बैठक राखेर सुरक्षा योजनाबारे मन्त्रालयलाई जानकारी दिएका छौं। जिल्ला प्रशासन कार्यालय काठमाण्डुका अधिकारीले भन्नुभयो, मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयन हुन्छ। महासचिव गुटरेसलाई राजकीय सुरक्षा शीर्षकमा नागरिकले मुख्य खबर बनाएको छ भने यसै प्रसंगलाई नयाँ पत्रिकाले राष्ट्रसंघका महासचिवले 14 कार्तिकमा संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीर्षक दिँदै मुख्य खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दशैं लगत्तै नेपाल भ्रमणमा आउन लाग्नुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले 14 कार्तिकमा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले हिजो संसद सचिवालयलाई पत्र पठाउँदै संसदको संयुक्त सदनमा महासचिव गुटरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरेको छ। सरकारको आग्रह अनुसार सचिवालयले महासचिव गुटरेसको सम्बोधनको तयारी थालेको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले मन्त्री परिषद कार्यालयबाट 14 कार्तिकमा राष्ट्रसंघका महासचिवको सम्बोधन गर्ने प्रयोजनका लागि पत्र प्राप्त भएको र सचिवालयले आवश्यक तयारी थालेको बताउनुभयो। महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधि सभाको बैठक 12 कार्तिकमा आह्वान गरिएको छ। दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ। महासचिव नेपाल आएकै दिन परराष्ट्र मन्त्री साउद अमेरिका जाँदै उपशीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। परराष्ट्र मन्त्री एनपी साउद 12 कार्तिकमा अमेरिकाको औपचारिक भ्रमणमा जान लाग्नु भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस 12 कार्तिकमा काठमाण्डु पुग्नुहुनेछ। महासचिव गुटेरेसलाई भेटेर त्यही राति परराष्ट्र मन्त्री साउद अमेरिका जानुहुनेछ। उहाँले 5 दिनको भ्रमणमा अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेन सहित उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस कार्तिक 11 राति 12 गते बिहान नेपाल आउँदै हुनुहुन्छ। राष्ट्रसंघका महासचिवले 14 कार्तिकमा संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीर्षक दिँदै नयाँ पत्रिकाले अग्र पृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। टीकाको साइत मंगलबार 11:02 शीर्षक हो कान्तिपुरको अग्रपृष्ठको। बडा दशैंको टीकाको उत्तम साइत कार्तिक 7 गते मंगलबार बिहान 11:02 रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घट स्थापनादेखि पूजा आराधना गरिएकी देवीलाई बिहान 10:37 विसर्जन गरी 11:02 साइतमा टीका लगाउन सकिनेछ। देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजन बाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ। टीकाको साइत मंगलबार 11:02 कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। चाडबाड़का कारण कर्जा प्रवाह 90 अर्बले बढ़्यो शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। चाडबाड़का कारण असोज महिनामा मात्र बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह 90 अर्ब रूपियाँले बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा कर्जा प्रवाह बढ़ेर 50 खर्ब रूपियाँ पुगेको छ। त्यस्तै चालू आर्थिक वर्षको 3 महिनामै कर्जा प्रवाह 1 खर्ब 21 अर्ब रूपियाँले बढ़ेको छ। केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो 3 महिनामा कर्जा प्रवाह 2.48% बढ़ेको हो। कुल कर्जा प्रवाहमा असोज महिनामा बढ़ी कर्जा प्रवाह भएको छ। दशैं तिहार केन्द्रित कारोबार बढ़ी हुने भएकाले यो महिनामा बढ़ी कर्जा प्रवाह भएको हो। पोहोर असोजमा 33 अर्बले कर्जा प्रवाह बढ़ेको थियो। चाडबाड़का कारण कर्जा प्रवाह 90 अर्बले बढ़्यो नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। बिक्री कम भएपछि खसीबोकाको मूल्य घटाइयो शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा खबर प्रकाशन गरेको छ। चाडबाड़सँगै बजारमा चहल पहल बढ़ेको छ। मुख्य व्यापारिक केन्द्र मानिने न्यू रोड असन भोटाहिटी लगायत क्षेत्रमा खुट्टा टेक्ने ठाउँ छैन, तर यही बेला खाद्य वस्तु मात्रै नभई लत्ता कपड़ा जुत्ता विलासिताका सामानको भाउ पनि छोइन सक्नु भएको छ। बजारमा भीड़ बढ़े पनि बजार भने सुस्त छ। सामान बिक्री नभएको व्यवसायी बताउँछन्। सर्वसाधारण सपिङ मल एवं महँगा पसलमा पुगे पनि अन्त्यमा सस्तो पसल सस्तो सामान खरिद गरेर आफ्ना आवश्यकता पूर्ति गरेका छन्। यसको एकमात्र कारक आर्थिक मन्दी रहेको जानकारहरूको भनाई रहेको छ। कोविड आएसँगै बजार सुस्त भएको छ। मन्दीले सबै क्षेत्रमा प्रत्यक्ष असर गरेको छ। धेरै सटर बन्द भएका छन्। पछिल्लो समय मन्दीको असर खसीबोका र च्याङ्ग्रा बजारमा समेत परेको छ। दशैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले 1.5 अर्ब रूपियाँ भन्दा बढ़ीका खसीबोका र च्याङ्ग्रा भित्र्याउने जनाएका थिए। सोही योजना अनुसार उपत्यकामा ल्याउन शुरू गरिएको छ, तर बिक्री भने सुस्त छ। बिक्री घटेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको मूल्य फेरि घटाएको छ। शुरूमा प्रति किलो 10 रूपियाँ छूट दिएको खाद्यले मूल्य संशोधन गरेर खसीबोकामा प्रति किलो 20 र च्याङ्ग्रामा 25 रूपियाँ छूट दिएको छ। बिक्री कम भएपछि खसीबोकाको मूल्य घटाइयो कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। 5 दिनमा 22 लाखको खसीबोका बिक्री शीर्षकमा समाचार छ अन्नपूर्णको भित्री पृष्ठमा। बागलुङको काठेखोला गाउँपालिका चार तंग्रामका किसानले दशैं शुरू भएको पाँच दिनमा खसी बोका बिक्रीबाट 22 लाख रूपियाँ आमदानी गरेका छन्। तंग्रामको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानहरूले पाँच दिनमा खसी बोका बिक्रीबाट उक्त आमदानी गर्न सफल भएका हुन्। सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले 39 वटा र वसन्त सामाजिक उद्यमी महिला सहकारीले 100 वटा खसी बोका बिक्री गरेका बताएका छन्। सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष थमकुमारी श्रीष्ठले घट स्थापनादेखि हिजोसम्म 39 वटा खसी बोका बिक्री गरिएको बताउनुभयो। वहाँले उक्त बिक्रीबाट गाउँमा 6 लाख रूपियाँ भित्रिएको बताउनुभयो। पाँच दिनमा 22 लाखको खसी बोका बिक्री, यो शीर्षक हो अन्नपूर्णको भित्री पृष्ठको। धरानमा दशैंमा पनि खसी बोका कारोबारमा कमी, व्यापारी चिन्तित, शीर्षक दिँदै नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। आर्थिक मन्दीको प्रभाव यसपालि दशैंको खसी बजारमा पनि देखिएको छ। धरान 13 स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिए भन्दा थोरै खसी बोकाको कारोबार भएको छ। बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्ष 24 करोड़ हाराहारीमा दशैंमा खसी बोका बिक्री भएको थियो। यसपालि भने 20 करोड़ रूपियाँको हाराहारीमा मात्रै कारोबार हुने अवस्था देखिएको उहाँले बताउनुभयो। मानिसको साथमा पैसा नभएको जस्तो देखियो। क्रय शक्ति नभएपछि किनबेच पनि अपेक्षा गरे जस्तो भएन, व्यवस्थापक भट्टराईले भन्नुभयो। गत वर्ष दशैंको बेला 12,000 थान हाराहारी खसी बोका बिक्री भएका थिए। यसपालि 10,000 थान जति मात्र बिक्री भएको देखिन्छ। धरानमा दशैंमा पनि खसी बोका कारोबारमा कमी, व्यापारी चिन्तित, नागरिकको भित्री पृष्ठको समाचार हो यो। स्वस्थ र सन्तुलित खानाले दशैंको स्वागत गरौं शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। दशैंमा मांसाहारीहरू मासुका विभिन्न परिकार खाएर बनाएर खान रुचाउँछन्। शाकाहारीहरूलाई भने मिठाईका अनेक परिकार नभए दशैं नै अपुरो जस्तो लाग्छ। परम्परागत दशैंमा आधुनिकता थपिएर कोका कोला, फ्यान्टा, मदिरा जस्ता पेय पदार्थ समावेश हुने क्रम बढ्दो छ। यस्ता परिकार सहित दशैं मनाउँदा स्वास्थ्यमा पर्ने असरबारे भने हामीले ख्याल राखेका हुँदैनौं। कतिपय त दशैंको खानाले बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर ओम मूर्ति अनिलका अनुसार 4 वर्ष अघि नवमीको दिन मदिरा सेवन गरेको अवस्थामा हृदयघात भएपछि एकजना उपचारका लागि उहाँ कहाँ पुगेका थिए। उहाँलाई दशैंका वरिष्ठ पत्रकार सहित मदिरा सेवन गरेका कारण हृदयघात भएको थियो। उहाँको एनजियोग्राम गर्नु परेको थियो। दशैंमा सन्तुलन मिलाएर खाना नखाँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबड़ी उत्पन्न हुन्छ। दशैंमा गलत खानपानका कारण बिरामी भएर उपचारमा आउनेको संख्या बढ्दै गएको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डाक्टर रत्नमणि गजुरेल बताउनुहुन्छ। दशैंमा खाइने परिकारकै कारण मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल बढ्न जान्छ। उहाँले भन्नुभयो, स्वस्थ र सन्तुलित खानाले दशैंको स्वागत गरौं नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। दशैंको किनमेल गर्नेको भीड गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। त्यसै गरी गोर्खापत्रको अग्रपृष्ठमै तन्नेरी नहुँदा गाउँमा छैन दशैंको रौनक शीर्षकमा खबर छापिएको छ। उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल, पूर्वतर्फ बागलुङको पञ्चकोट हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ। ज्यामरुखकोट खेतका फाँटमा पहिलै पाकेका धान र धान थन्काउन लागेका महिला तथा पाका किसान बेफुर्सदिला छन्। उमेरले 50 काटेका पाका गाउँले पनि केही वर्ष अघिसम्म म्याग्दीको बेनी नगरपालिका 2 ज्यामरुखकोटको भकुण्डे सानालेख गौशाला र फापर खेतमा स्वरसराद नजिकै लिङ्गे पिङ हालेर युवा दशैंको तयारी गरिसक्थे। अहिले दशैंको छैटौं दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ न त युवा नै देखिएका छन्। विद्यालय उमेरका बालबालिका र पचास नागेका पाका नागरिक आफ्नो काममा व्यस्त छन्। दशैंको रौनकले गाउँलाई छोएको छैन। तन्नेरी नहुँदा गाउँमा छैन दशैंको रौनक। गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। समयभित्र छानिएन कांग्रेसको नीति अधिवेशनका प्रतिनिधि शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ। 13 देखि 15 मंगिरमा हुने नीति अधिवेशनका लागि तोकिएको समयसीमाभित्र कांग्रेसका प्रतिनिधि छानिन सकेनन्। केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि छनौटका लागि असोज मसान्तभित्र समय तोके पनि 32 जिल्लाबाट प्रतिनिधि छनौट हुन बाँकी छ। मंगिरमा काठमाण्डुमा हुने नीति अधिवेशनका लागि 45 जिल्लाबाट प्रतिनिधि छनौट भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। दशैंको पूर्णिमाका दिन कांग्रेसको चियापान उपशीर्षकमा नयाँ पत्रिकामा खबर छ। कांग्रेसले कोजाग्रत पूर्णिमा 11 कार्तिकका दिन दशैं तिहार र छठको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार यसअघि लगातार 3 वर्षसम्म रोकिएको चियापान पार्टी कार्यालय सानेपामा गर्न लागि हो। कांग्रेसका प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान आयोजना गर्ने प्रचलन रहेको छ। समयभित्र छानिएन कांग्रेसको नीति अधिवेशनका प्रतिनिधि, दशैंको पूर्णिमाका दिन कांग्रेसको चियापान शीर्षक र उपशीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। मानव र वन्यजन्तु बीचको द्वन्द चुनौतीपूर्ण शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र प्रसाद महतोले वन्यजन्तु संरक्षणमा मानव र वन्यजन्तु बीचको द्वन्द अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताउनु भएको छ। उहाँले जीव जन्तुको संरक्षणमै यसले पुर्याउने क्षतितर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो। राष्ट्रिय प्रकृति संरक्षण कोषको 41 वार्षिकोत्सवका अवसरमा हिजो खुमलटारमा आयोजित समारोहमा उहाँले मुलुकको जैविक विविधता, प्रकृति र वन्यजन्तुको संरक्षणलाई थप प्रभावकारी बनाउन 3 तहको सरकारबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। मानव र वन्यजन्तु बीचको द्वन्द चुनौतीपूर्ण गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। गैर आवासीय नेपाली संघको निर्वाचन फेरि पनि विवादमा शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर बनाएको छ। गैर आवासीय नेपाली संघको निर्वाचन पुनः विवादमा परेको छ। अनलाइन निर्वाचन प्रणालीमा अध्यक्ष डाक्टर बद्रु केसीको समूहले घोटाला गरेको भन्दै अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार शर्मा र महेश श्रेष्ठको समूहले निर्वाचन नै अस्वीकार गरेका छन्। संघले यसपटक अनलाइन मार्फत निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। निर्वाचन सम्पन्न भएपछि अनलाइन मार्फत नै निर्वाचनको परिणाम सार्वजनिक गरिएको थियो, तर उपाध्यक्षका दावेदार डाक्टर केशल पौडेललाई काठमाण्डुबाट दिइएको भोट शून्य देखिएपछि निर्वाचन प्रणालीको विरोध गरिएको हो। गैर आवासीय नेपाली संघको निर्वाचन फेरि पनि विवादमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। कुल आन्तरिक कर्जा र निक्षेप परिचालन पनि घट्यो शीर्षकमा गोर्खापत्रको अर्थ पृष्ठमा खबर प्रकाशन गरिएको छ। चालू आर्थिक वर्ष 2080-81 को 2 महिनामा कुल आन्तरिक कर्जा 0.4% घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा 0.6% बढ़ेको थियो। वार्षिक विन्दुगत आधारमा गत भदौ मसान्तमा यस्तो कर्जा 7.6% बढ़ेको छ। समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी 10.7% घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी 7.0% घटेको थियो। कुल आन्तरिक कर्जा र निक्षेप परिचालन पनि घट्यो। गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। यसै गरी गोर्खापत्रकै अर्थ पृष्ठमा नयाँ रेकर्ड कायम गरी महँगियो सुन शीर्षकमा खबर छ। दशैंको मुखमा स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। हिजो तोलामा एकै दिन 1,800 रूपियाँले बढ़ेर 1,15,500 रूपियाँ पुगेको हो। बिहिबार प्रति तोला 1,13,700 रूपियाँमा कारोबार भएको थियो। इजरायल प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका कारण सुनको मूल्य बढ़न गएको व्यवसायीको भनाई रहेको छ। नयाँ रेकर्ड कायम गरी महँगियो सुन गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। चोरी भएको मूर्ति 51 वर्षपछि भेटियो। राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। अर्घा खाँचीको सन्धि खर्क नगरपालिका 9 रहेको पर्यटकीय तथा धार्मिक स्थल अर्घा दरबारबाट करिब 51 वर्ष अघि चोरी भएको मूर्ति फेला परेको छ। अर्घा भगवतीको पशुपतिनाथको पञ्चमुख भएको मूर्ति फेला परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। चोरी भएको मूर्ति 51 वर्षपछि भेटियो। राजधानीको अग्रपृष्ठको समाचार हो यो। अनुदान माग गर्दै प्रदर्शन शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। दशैं जस्तो प्रमुख पर्वमा समेत सरकारले उखुको अनुदान रकम उपलब्ध नगराएपछि सर्लाहीका उखु किसानले हिजो हरिवनमा प्रदर्शन गरेका छन्। वर्षेनी दशैंको छेका पारेर किसानलाई उखुको अनुदान रकम उपलब्ध गराइन्थ्यो, तर यो वर्ष भने दशैंमा घरि अनुदान रकम हात नलागेपछि आक्रोशित किसानले हरिवन स्थित पूर्व पश्चिम राजमार्गमा भेला भएर प्रदर्शन गरेका हुन्। अनुदान माग गर्दै प्रदर्शन गोर्खापत्रको भित्री पृष्ठमा रहेको समाचार हो यो। र नवीकरण हुनै छाडे सामुदायिक वन शीर्षकमा गोर्खापत्रमै भित्री पृष्ठमा खबर छ। सामुदायिक वन संरक्षण र व्यवस्थित गर्न धादिङका सरोकारवाला निकाय एकमत देखिएका छन्। वन क्षेत्रमा रहेका समस्या पहिचान गरी समाधान खोज्ने र विनाश हुँदै गएको वन संरक्षण गर्न ऐक्यबद्धता भएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। नवीकरण हुनै छाडे सामुदायिक वन गोर्खापत्रको भित्री पृष्ठमा रहेको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।